अथवा मार्क अफ अ क्रिस्चियन भन्छ नि, म योभन्दा अगाडि पनि यो यही क्लासमा चाहिँ फरक फरक ग्रुप मान्छेहरू हुन्थ्यो पहिले पहिला, अनि सायद तपाईँहरूमध्ये कोहीजना मैले पहिला सिकाएको बेलामा हुने पनि हुनुहुन्छ होला। मैले त्यो बेलामा थुप्रै कुराहरू सिकाएको थिएँ, एउटा चाहिँ आराधना स्तुति परमेश्वरले गर्न साँचो हृदय चाहिन्छ, वाट इज अ ट्रु हार्ट भनेर सिकाएको छु, अर्को चाहिँ एउटा चाहिँ द मार्क अफ अ क्रिस्चियन, अर्को चाहिँ द पर्पज अफ अ क्रिस्चियन अथवा मण्डली चाहिँ परमेश्वरलाई, परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने, रिफ्लेक्ट द होलिनेस अफ गड, अनि अर्को चाहिँ परमेश्वरको निम्ति परमेश्वरको महिमा प्रकट गर्ने, अनि अन्तिम चाहिँ परमेश्वरको निम्ति गवाही हुने। यो तिनवटा पोइन्ट पनि मैले तपाईँहरूलाई सिकाएको थिएँ। त्यस्तै अरू धेरै कुराहरू सिकाएको थिएँ, सायद चेलापनको बारेमा यो कुराहरू मैले सिकाएको थिएँ पहिला। तर यो सन्दर्भमा मसँग आज स्लाइड एउटा पनि छैन, किनभने त्यो तयार गर्न मैले भ्याइनँ। त्यसैले तपाईँले आफ्नो बाइबल पढ्न सक्नुहुन्छ, स्लाइड चाहिँदैन। त्यसैले पहिलो पछि म तपाईँलाई यो पढौँ, येशु प्रभुको स्वर्ग जानुभन्दा अगाडि भन्नुभएको, हामी सबैलाई कण्ठ छ यो पद, मलाई थाहा छ, प्रेरित 1 अध्यायको 8 पद। अनि यहाँनिर चाहिँ येशु प्रभुले चेलाहरूलाई भन्नुभएको कुरा छ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउने छौ र तिमीहरू जेरुसलेममा, सारा यहुदियामा, समरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। यो चाहिँ येशु प्रभुले भन्नुभएको चेलाहरूलाई, यो प्रतिज्ञा गर्नुभएको कुरा हो, अनि हामी सबैलाई यो थाहा छ, अनि हामीमध्ये कतिजनाले चाहिँ यो पवित्र आत्माको बारेमा अझै बढी जोड दिने पनि गर्दछौँ, त्यो पनि ठिकै कुरा छ, खासै त्यसमा मेरो केही छैन, किनभने पवित्र आत्माको बारेमा हामी कसैले पनि इन्कार गर्न सक्दैनौँ। जबसम्म पवित्र आत्माले हामीलाई नयाँ जन्म दिनुहुन्न, अनि दिनदिनै त्यो नयाँ जीवनमा जिउनलाई सहायता गर्नुहुन्न, हामी क्रिस्चियन जीवन जिउन त सक्दैनौँ नि। त्यस कारणले तर आजको विषय चाहिँ गवाही हुने, पवित्र आत्मा आउनु भएपछि गवाही हुने कुराको सन्दर्भमा कुरा गर्दै गर्दा, यहाँनिर तपाईँलाई योहन्नाको सुसमाचारमा र त्योभन्दा अगाडि तपाईँलाई चाहिँ म प्रे यो एफिसी, सायद यो पनि मैले योभन्दा पहिला कहिले काहीँ सिकाएको हुनुपर्छ, एफिसी 4 अध्यायमा तपाईँलाई एकदेखि तिन पदसम्म हामी पढ्छौँ। यहाँनिर यस्तो लेख्छ, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाएको छौ त्यही योग्यको जीवन यापन गर। अघि सुरुमा हामीले के हेऱ्यौँ, प्रेरितमा पवित्र आत्मा पाएर, त्यो शक्ति पाएर हामी ख्रिस्टको साक्षी बन्छौँ। एक किसिमले तपाईँले ठ्याक्कै लहर जोड्न सक्नुहुन्छ, ख्रिस्टको निम्ति साक्षी भनेर उभिने भनेको चाहिँ के हो त, बोलावट हो, होइन? त्यस कारण यहाँनिर के हुन्छ, जुन बेलामा पावल झेलखान परेका थिए, तपाईँले दोस्रो तिमोथी हामी पढिरहेछौँ आजकल, तपाईँले दोस्रो तिमोथीमा हेर्नुभयो भने उनले त्यहाँनिर के लेख्छन् भने नि, त्यहाँ उनको लागि कोही खडा भएनन्, त्यहाँ खडा भइदिएको भए के हुन्थ्यो भने साक्षी हुन्थ्यो, त्यही हो साक्षी, होइन? खडा भएन, क्रिस्चियनहरू खडा भएन, छोडेर गए, एक्लै पावललाई छोडेर, उनले पावलको साथमा अरू थिए, जस्तो लुका, जो सुसमाचार लेख्ने लुका डक्टर हुनुहुन्छ, उहाँ चाहिँ पावलको झेलखानको यात्रामा सधैँ साथमा थिए जस्तो लाग्छ, होइन? कति ठाउँमा लेखेका छन्, अनि कति ठाउँमा ती प्रेरित, अनि ती इपाफ्रास, इपाफ्राइडाटस, यी सबै जुन चाहिँ पावलको पत्रहरूमा लेखेका व्यक्तिहरू छन्, ती व्यक्तिहरू चाहिँ पावललाई झेलखानमा सहायता गर्न बसिराखेका थिए त्यहाँनिर। तर यहाँनिर खालि पोइन्ट मैले के ल्याइराखेको छु भने, ख्रिस्टको निम्ति खडा भएको कुरा पावलको जीवनमा के हो, साक्षी हो, होइन? वास्तवमा दोस्रो तिमोथी लेखेर केही समयपछि चाहिँ उनको अन्त हुन्छ, त्यो लेख्दै गर्दाखेरि उनलाई थाहा थियो कि अब उनको दिन आइसक्यो, यो संसारमा पुग्यो, अनि त्यहाँ उनले आफ्नो आत्मिक यात्राको बारेमा 4 अध्यायको अन्ततिर हामीलाई थाहा छ, मैले असल लडाइँ लडेको छु, म निश्चय छु, यो सबै कुराहरू उनले भन्दछन्। तर यो सबैको सन्दर्भमा एउटै कुरा चाहिँ के छ भनेदेखि, यहाँनिर गवाहीको कुरा छ। अब येशु प्रभुले दिनुभएको महान आज्ञाको बारेमा हामी सबैलाई थाहा छ। तपाईँहरूमध्ये प्राय चर्च सुरु गरेर एउटा पास्टरको रूपमा सेवा गरिरहनु भएको छ, अनि ग्रेट कमिसन येसुले भन्नुभएको महान आज्ञा मत्ती 28 अध्याय नबुझ्ने त कुरै भएन, होइन? त्यसकारणले यहाँनिर कुरा के आउँछ भने हाम्रो गवाही मानिसहरूलाई संसारमा के हो, यो प्रश्न आउँछ। संसारमा हाम्रो गवाही के हो? अब यहाँनिर तपाईँलाई मैले पढ्दैछु बोलावटको कुरा, एफिसी 4:2। अब यहाँनिर के छ, तिमीहरूको बोलावट बोलाइएको छौ त्यही योग्यको जीवन भनेको चाहिँ बोलावट योग्यको जीवन, बोलावट योग्य भनेको चाहिँ हाम्रो बोलावट पुरा हुने के जीवन हो भनेपछि हामीले गर्नुपर्ने व्यवहारहरू, हाम्रो जीवनमा लागु हुनुपर्ने कुराहरू, चरित्रहरू, कामहरू त्यहाँ आउँछ नि, होइन? अनि त्यहाँनिर के छ भनेदेखि 2 पदमा सारा दीनता नम्रता धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर। अब यहाँनिर के आयो दोस्रो पोइन्टमा, त्यो बोलावट योग्यको जीवनमा चाहिँ सारा दीनता हो, दीनता मात्रै होइन कि सारा दीनता, दीनता भनेको नम्रता होइन, नम्रता भनेको चाहिँ अरू अरूलाई माथि राख्ने, अरूभन्दा आफू जुन ठाउँमा छ त्यहीँ रहने, होइन? नम्रता चाहिँ, तर धेरै जस्तो मान्छे के हुन्छ, ह्युमन नेचर चाहिँ आफ्नो छाती अलिकति फुलाउने हुन्छ, होइन? मैले यो पहिला पहिला धेरै दोष पाउँथेँ, यो मान्छेहरू त घमण्डी छस् भन्थे, होइन? मलाई घमण्डी जस्तो लाग्दैन थियो, आफैले आफैलाई कहाँ देख्छ र, होइन? तर त्यो सारा दीनता नम्रता धैर्य धीरज, अनि यो कुराहरू चाहिँ के को निम्ति भने सहने कुरा, फेरि प्रेममा प्रेम गर्ने कुरा छ यहाँ। त्यस कारण यहाँ एउटा पोइन्ट सबभन्दा महत्त्वपूर्ण पोइन्ट के छ यहाँ बोलावटको भन्दा चाहिँ प्रेम। त्यो प्रेम गर्ने कुरामा चाहिँ के रहेछ यहाँनिर, एकअर्कालाई सहने, धीरज हुने, नम्र हुने, अनि यो सबै कुरा यहाँनिर हामीले देख्दछौँ। त्यो चाहिँ हाम्रो बोलावट, त्यो चाहिँ अघि हामीले प्रेरित 1:8 पढेको गवाही, ख्रिस्टको गवाही, होइन? अनि यहाँनिर 3 पदमा शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। दोस्रो पोइन्ट यहाँ आयो हाम्रो बोलावटको अथवा हाम्रो गवाही हुने कुराको, त्यो चाहिँ के हो भने पवित्र आत्माको एकता। सो तपाईँ र ममा सहनशील प्रेम र पवित्र आत्माको एकता भनेको चाहिँ त्यो साँचो एकता, मान्छेले बनाएको एकता होइन। मान्छेले विभिन्न किसिमको एकता बनाउँछन्। एकताको कुरा गर्ने बित्तिकै अहिले खासमा नेपालमा फेसबुकले धेरै कुराहरू हामीलाई राम्रो पनि थाहा हुन्छ नराम्रो पनि, क्रिस्चियनहरूले एकताको प्रयास गरेको, विभिन्न जोग्राफिकल ठाउँहरूमा विभिन्न भेगको क्रिस्चियनहरू मिलेको कुराहरू देख्छौँ। त्यस्तै त्यस्तै कुरा गर्दाखेरि कहिलेकाहीँ सबै किसिमका मण्डलीहरू एक ठाउँमा आएर एकता गर्नलाई, तपाईँले कतिको जान्नुभएको छ यो शब्द युकोमेनिकल मुभमेन्ट भन्छ, युकोमेनिकल मुभमेन्ट भनेको चाहिँ कोही कोही त्यसको पछि पनि लागेको छ। अनि झट्ट हेर्दाखेरि हामीलाई ओहो हामी जुन जुन ठाउँको भए नि एक हुनु त राम्रो हो भने जस्तो लाग्छ, त्यसको विरुद्धमा म पनि छैन। तर कतिचोटि इकोनोमिकल मोमेन्ट भन्ने बित्तिकै के हुन्छ भने तपाईँ र मैले जुन एकताको बारेमा बोलआउट पाएका छौँ त्यो इकोनोमिकल मोमेन्टले त्यो एकता ल्याउँछ कि ल्याउँदैन, यो त गहिरो प्रश्न हो नि। यहाँनिर भनिएको एकता पावलले हाम्रो बोलआउटको जुन पवित्र आत्माको एकता यो कहाँबाट आउँछ, अब हामी अर्को पदमा हेर्नेछौँ। अनि त्यो चाहिँ तपाईँलाई मैले अब येशु प्रभुको वचन सुसमाचारमा हामी जान्छौँ, सुसमाचारमा कुरा गर्दाखेरि यहाँ एकजनाले टपिक्स के होला भनेर सोध्नुभयो, हाम्रो बोलावट मैले त्यही क्रिस्चियनको मार्क चिन्ह, तपाईँ र म क्रिस्चियन हौँ भन्ने कुराको गवाही हामी कसरी दिन सक्छौँ, आजको विषय त्यो, त्यही कुरामा मैले गरिरहेको छु। अहिलेसम्म मैले तपाईँलाई एफिसी 4 अध्याय अनि प्रेरित 1:8 र एफिसी 4:1-3 पढेँ। एफिसी 4 प्रेरितमा के छ, 1मा येशु प्रभुले नै हामी गवाही हुन्छौँ, उहाँको साक्षी बन्छौँ भनेको चाहिँ उहाँको निम्ति खडा हुन्छौँ। येशु प्रभु चाहिँ परमेश्वरबाट पठाइएको उद्धारकर्ता, मसीह, पुरानो नियममा हिब्रूमा हामी नेपाली के अरे नयाँ नियममा ख्रिस्ट भनेर भन्छौँ, उद्धारकर्ता हुनुहुन्छ। संसारको मान्छेलाई परमेश्वरको सम्बन्धमा ल्याउन, मध्यस्थ गर्न आउनुभयो। मानिसको निम्ति परमेश्वरको सम्बन्ध गर्नलाई चाहिने सबै कुरा पुरा गर्न, अथवा त्यसको पापको निम्ति त्यो काम पुरा गरिदिन बलिदान हुनलाई आउनुभयो। त्यो कुरामा खडा हुने, त्यो कुरालाई मान्यता दिने, त्यो कुराको आधारमा जिउने, यो हो गवाही। येशु परमेश्वरबाट आउनुभएको भनेर जसले आफैलाई खडा गर्छ नि, त्यो गवाही हो। अनि त्यो चाहिँ के गर्नु पर्यो? हाम्रो जीवनबाट गर्नु पर्यो। अनि मैले तपाईँलाई एफिसी 4 अध्यायबाट के कुरा भने भने दुईवटा कुरा यहाँ छ। एउटा एकदमै सहनशील विनम्रतामा आएको प्रेमको कुरा छ यहाँ, अर्को चाहिँ आत्माको एकताको कुरा छ। अनि तपाईँलाई मैले भन्न लागेको थिएँ, येशु प्रभुले गवाही हुने कुरा मैले भनिरहेको छु है, गवाहीको कुरा गरिरहेको छु। अब सुसमाचारमा हेऱ्यो भनेदेखि म धेरै पदमा जान भ्याउँदिनँ किनभने हाम्रो टाइम पुग्दैन, त्यस कारण जति सके छोट छोटो गरेर छिट छिट हो मैले के भन्नु पर्ने तपाईँलाई सेयर गर्न चाहन्छु। मेरो आशा यस्तै छ कि तपाईँलाई केही उत्साह मिलोस् आज, होइन 2025 भनेर हामीले भन्छौँ यो सम्बत, अङ्ग्रेजी सम्बत भन्छ कसैले, तर प्रभुको वर्ष भन्छौँ हामी, होइन यो सम्बत, यो वर्ष तपाईँ र मेरो जीवनमा परमेश्वरको महिमा गर्ने, उहाँको गवाही बन्ने, उहाँको बोलावट अनुसारको योग्यको जीवन जिउने ऊर्जा मिलोस्, शक्ति मिलोस्। त्यही कुरा मैले अहिले चाहिँ युहन्ना 13 अध्यायमा येशु प्रभुले चेलाहरूलाई सिकाउँदै गर्दाखेरिको कुरा, अनि तपाईँलाई थाहा छ युहन्ना 13 अध्याय भन्ने बित्तिकै ठ्याक्कै के चाहिँ कुरा आउँछ भनेर, अनि त्यसको 33, 34, 35तिर म हेर्न लागेको छु। अब 33मा चाहिँ 13:33मा उहाँले चाहिँ, उहाँ चाहिँ जाँदै हुनुहुन्छ भन्ने कुरो भन्दै हुनुहुन्छ, यहाँ जहाँ म गइरहेको छु तिमीहरू आउन सक्दैनौ भनेर पनि भन्दै हुनुहुन्छ। त्यसपछि हामीले अलि तलसम्म हेऱ्यो भने फिलिपीसँग कुरा हुन्छ, थोमस, यो सबै कुरा हामीलाई थाहा छ त्यहाँ, होइन? फिलिपीले चाहिँ परमेश्वर पिता चाहिँ देख्न चाहिरह हुन्छ सिन्सियरली। अनि यहाँनिर कुराकानी गर्दै गर्दै येशु प्रभुले के हुन्छ, म जो चाहिँ तिमीसँग यत्रो समय बसिरहेको छौ तिमीले परमेश्वर छैन कसरी भनिरहेको छौ, जसले मलाई चिनेको छ नि परमेश्वर पितालाई चिनेको छ, जसले मलाई देखेको छ पितालाई देखेको छ, स्वर्ग कोही गएको छैन परमेश्वरको पुत्र बाहेक, तर ममा परमेश्वर पिता हुनुहुन्छ। त्यो कुरो त्यहाँ फिलिपलाई उहाँले भन्नुहुन्छ, होइन? त्यसैले यहाँनिर गवाही दिने कुराको लागि त परमेश्वरलाई चिन्नु पर्दो रहेछ, त्यो एउटा कुरा त महत्त्वपूर्ण छ यहाँ। तर उहाँले यहाँ यिनीहरूलाई, यो चेलाहरूलाई एउटा आज्ञा दिनुहुन्छ 14 पदमा, के 34 पदमा, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु। अब खासमा हामीलाई थाहा छ यही आज्ञा चाहिँ पुरानो नियममा पनि छ, त्यस कारणले अर्को सुसमाचारहरूमा पनि छ, तर यहाँ नयाँ भनेर त्यसलाई भन्नुहुन्छ, तिमीहरू एक अर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु। त्यो यहाँनिर एक अर्कालाई प्रेम गर्ने कुरा येशु प्रभुले भन्नुभएको छ, अनि कस्तो खालको प्रेम भन्दाखेरि चाहिँ उहाँले गरेको प्रेम जस्तो भनेर उदाहरण दिनुभएको छ। त्यो उहाँको प्रेम जस्तो प्रेम भनेको त त्यसको कुनै सीमा नै छैन, किन उहाँले त आफ्नो जीवनै मर्नलाई दिनुभयो। त्यस कारणले तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर, तिमीहरूलाई मैले जस्तो प्रेम गरेको छु। अनि त्यसपछि 35 पदमा तपाईँले यहाँ हेर्नुभयो भने हामी गवाहीको कुरा गरिरहेछौँ है, अब यहाँ प्रेम गर भनेर भन्ने कुरा छ, कस्तो खालको प्रेम भन्ने कुरा छ, अनि चेलाहरूले त्यस्तो प्रेम गरेर जिउनु पर्ने प्रभु येशूको आज्ञा हामीलाई थाहा छ। 35मा यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यो भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरो चेला हो। अब ती चेलाहरूलाई येशू प्रभुले के भन्नुहुन्छ, तिमीहरूले मैले गरे जस्तो प्रेम एकअर्कालाई गर्यो भने सबैले, संसारको मान्छेले जान्नेछन् कि तिमीहरू मेरो चेला हो। भनेको मतलब हामी येशूका हौ भन्ने कुराको गवाही केमा छ त, एकअर्कामा निष्कपट प्रेम, होइन? मलाई जहिले पनि रोमी 12:9-21 सम्झाउन मन लाग्छ, कतिवटा आज्ञा कतिवटा प्रतिज्ञा छ तपाईँले एकचोटि अध्ययन गरेर हेर्नुहोस्। रोमी 12:9-21 तपाईँले हेर्नुहोस् त्यहाँ कतिवटा प्रतिज्ञा छ, कतिवटा आज्ञा छ, अनि झन्नै त्यहाँ जुन प्रेमको बारेमा कुरा गरिएको छ, पहिलो कोरिन्थी 13 अध्यायको प्रेम पनि त्यही खालको प्रेम हो, जुन चाहिँ अगापे, निस्वार्थ, परमेश्वरको परमेश्वरीय प्रेम भनेर हामी भन्छौँ, होइन? अनि यहाँनिर चेलाहरूलाई के छ त, येसु प्रभु चाहिँ परमेश्वरबाट आउनु भएको हो, र यो मान्छेहरू जस्तै एकअर्कालाई चाहिँ येसुले जस्तै प्रेम गर्छन् उनीहरू चाहिँ येसुका चेलाहरू हुन् भनेर गवाही दिनेछन् अरू मान्छेले, संसारको मान्छेले। अब त्यही कुरालाई मैले 21मा पढ्न चाहन्छु, युहन्नाको सुसमाचार के अरे 13 के अरे 17 अध्याय, 17 अध्यायमा पढ्न चाहन्छु। अनि वास्तवमा युहन्नाको सुसमाचार 17 अध्याय एकदमै महत्त्वपूर्ण छ। मैले एकजना प्रचारको बारेमा पढेको थिएँ, प्रचार पनि गरेको थिएँ, अहिले चाहिँ बिर्सेँ मैले, उसको नामै बिर्सेँ। त्यो प्रचारक बेलायतको, त्यो प्रचारकले चाहिँ यो 17 अध्यायको कहिले प्रचार गर्नु पनि सकेन क्या, किनरे भनेदेखि यति गहन छ यो कि यो कुराबाट प्रचार गर्ने मेरो योग्यता छैन भनेर उसले प्रचार गर्दैन थियो। तर तपाईँ र मैले यो योहन्न 17 अध्याय त्यति पढेकै छैनौँ। योहन्न 17 अध्यायमा येशु प्रभु जानु अगाडि येशु प्रभुले त्यतिखेर उहाँको चेलाहरूलाई मात्र होइन, चेलाहरूबाट लेखिएको वचन सुनेर विश्वास गर्ने तपाईँ र मेरो लागि पनि त्यहाँ प्रार्थना गरिएको छ। अनि तपाईँलाई त्यसको 21 पद, 17 को 21 पद सर्वप्रथम म पढ्न चाहन्छु। 21 पदमा के छ भने, कि तिनीहरू सबै एक हौन, यहाँनिर एकता कुरा होइन, अघि एक भनेछ नि, ताकि तिनीहरू सबै एक हौन, हे पिता जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि एक हौन, र तपाईँले मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस्। अब यहाँनिर कुरा के आयो त, अझै गहिरो गयो, एकता कुरा छ यहाँ। येशु प्रभुको प्रार्थनाको सबभन्दा मुख्य विषय एकता छ यहाँ। तिनीहरू एक हौन भनेको चाहिँ चेलाहरू एक हौन, येशुका चेलाहरू। अनि त्यो चेलाहरू एक भए भने यहाँ संसार भनेको चाहिँ को, विश्वासी होइन नि, संसारको मान्छेहरू जो विश्वासी होइनन्, जब चेलाहरूको बिचमा साँचो प्रेम अथवा एकता भयो भने संसारले येसुमा विश्वास गर्नेछ, अथवा येसु चाहिँ परमेश्वरले पठाउनु भएको भनेर विश्वास गर्नु भनेको मतलब येसुमा विश्वास गर्नु हो नि। त्यस कारण त्योभन्दा गतिलो गवाही के हो, त्यस कारण मैले तपाईँलाई के भने, हाम्रो बोलावट येसु प्रभुले दिनुभएको बोलावट के हो, हामी एक हुने कुरा हो, एकअर्कालाई प्रेम। त्यसकै लागि आज मसँग धेरै समय छैन यो प्रेमकै बारेमा वर्णन गर्ने, यो एकताकै बारेमा वर्णन गर्ने। यो एकता चाहिँ कस्तो खालको एकता हो, मैले अघि तपाईँलाई इकोनोमिकल मुभमेन्ट पनि भनेको थिएँ। अब संसारमा धेरै किसिमको अर्गनाइजेसन छ, नेपालमा पनि क्रिस्चियन अर्गनाइजेसनहरू धेरै छ, क्रिस्चियन सोसाइटी भन्छ, अर्को एनसिएफ भन्ने छुट्टै थियो, अहिले त्यो पनि एउटै भयो कि, अब अर्को 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 छ, के छ होइन, इक्युमेनिकल मुभमेन्ट भन्ने छ, त्योभन्दा छुट्टै संसारभरि नै भएको चाहिँ के छ, एउटा पोपको अन्दर कतै एउटा क्याथलिक चर्च छ। हामीले झट्ट हेर्दा के हुन्छ, क्याथलिक चर्चमा त एकदम एकता छ, तर तपाईँले त्यसको इतिहास पढ्नुभयो भने के हुन्छ, भित्रभित्रै त्यो त्यो क्याथलिक चर्चको पोप पोपभन्दा मुनि तिनीहरूको यति ठुलो शक्ति हुन्छ कि संसारभरिको क्याथलिकको पैसाको त्यो त्यो स्रोत हुन्छ। अनि मैले किताबैबाट पढेको कुराहरू हो, तिनीहरूमा त्यो शक्तिको लागि, त्यो पदको लागि यति धेरै त्यो कुरा हुन्छ, यति धेरै त्यस्तो कुराहरू हुन्छ भित्रभित्रै, त्यो बाहिरबाट त देख्दैन, तर अर्गनाइजेसन रूपमा उनीहरू एकदम एकतामा देखिन्छ, उनीहरू एकदम समर्पित पनि देखिन्छ, उनीहरू आफ्नो जीवन दिया देखिन्छ। अनि कतिचोटि अब कुनै मोनेस्ट्री जस्तै के भन्छ, यो जेजुएट भन्ने चाहिँ मोनेस्ट्री जस्तै भयो होइन, मङ्कहरू जस्तै, अथवा येशु ख्रिस्टको निम्ति उनीहरू नान अथवा त्यस्तो भएर बेइ नगरेर बस्छन् होइन। हामीलाई के लाग्छ, यो एउटा राम्रो एकता हो, तर यहाँनिर मुख्य कुरा के बुझ्नुपर्छ भने नि, यहाँ जुन चाहिँ एकताको बारेमा येशु प्रभुले प्रार्थना गर्नुभएको छ त्योभन्दा धेरै फरक हो, त्यो कुरो हामीले बुझ्नुपर्छ यहाँनिर होइन। त्यो एकताभन्दा चाहिँ यो एकदमै फरक कुरा हो, त्यस कारणले तपाईँलाई म सरसर्ती यही कुरा भन्न लागेको छ, हामी त्यसले पहिलो कुरा चाहिँ यो प्रेमको कुरा गर्दै गर्दा क्रिस्चियनहरूको बिचको प्रेमको कुरा छ, अर्को कुरा चाहिँ यसु प्रभुको आज्ञामा के छ? तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु भन्ने कुरा जानेर छ। त्यो छिमेकी भनेको त सबै विश्वासी पनि हुँदैन नि, होइन? त्यसको मतलब सबैलाई प्रेम गर्ने कुरा आउँछ यहाँनिर, होइन? अब यहाँनिर मैले घरिघरि सिकाउनलाई, मैले बाँड्नलाई तपाईँलाई म कहिले थाक्दिनँ, तर कतिचोटि निराश पनि होइन्छ। किनभने मान्छेको जीवनमा एक अर्कामा साँचो प्रेम देखिँदैन होला। राम्रो मान्छेलाई सबैले प्रेम गर्छ, तर कहिलेकाहीँ आफ्नो लागि खराबी गरिराख्ने, आफ्नो कुरा काटिराख्ने, आफ्नो बारेमा धोका दिने यस्तो मान्छेहरू पनि हुन्छ नि त, विश्वासीमै होइन, धेरै हुन्छन्। त्यस्तो मान्छेलाई प्रेम गर्नुभएको छ? र यहाँ एउटा पोइन्ट के छ भने नि, परमेश्वरको वचनले चाहिँ के भन्छ भने नि, हामीले सबैलाई प्रेम गर्नुपर्छ। येशु प्रभुको वचनमा त्यही छ नि, शत्रुलाई पनि प्रेम गर्नुपर्छ भनेर उहाँले भन्नुभएकै कुरा छ त, होइन? त्यस कारणले साँचो क्रिस्चियन एकताको कुरा गर्दै गर्दा चाहिँ कस्तो खालको एकता हो भनेर चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ। यहाँनिर मैले तपाईँलाई प्रेम र एकता कुरा गरेँ, अब यहाँनिर एकताको कुरा गर्दै गर्दा आत्माको एकता कायम राख भनेर एफिसी 4 के अरे अध्यायमा हामीले भर्खरै हेरिराखेको थियौँ, होइन? अहिले भर्खरै युहन्ना 17:21मा चाहिँ येशु प्रभुले तिनीहरू एक हौन् भनेर प्रार्थना गर्नुभएको छ। अब यहाँनिर तपाईँलाई त्यसको 9 पदमा, त्यही एक यो 17:9 पदमा पनि लान चाहन्छु। यहाँ उहाँले के भनेर प्रार्थना गर्दै हुनुहुन्छ? म तिनीहरूको निम्ति प्रार्थना गर्छु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूको निम्ति जसलाई तपाईँले मलाई दिनुभएको छ, किनभने तिनीहरू तपाईँकै हुन्। त्यसैले यो एकताको कुरा गर्दै गर्दा चाहिँ ती व्यक्तिहरू जो परमेश्वरको हुन् अनि जसलाई चाहिँ, अनि यहाँ 10मा के छ नि, मेरा सबै जे छन् तपाईँका हुन् र तपाईँका जे छन् मेरा हुन्, मेरो महिमा तिनीहरूमा प्रकट भएको छ। यो व्यक्तिहरूको लागि एकता हुनको लागि उहाँले प्रार्थना गर्दै हुनुहुन्छ, होइन? यी व्यक्तिहरूको बिचमा एकता, तिनीहरूका निम्ति प्रार्थना गर्छु, संसारको निम्ति प्रार्थना गर्दिनँ। संसार भनेको चाहिँ विश्वास नगरेकाहरू। त्यसैले यो एकताको प्रार्थना चाहिँ येशु प्रभुको, क्रिस्चियनहरू जो नयाँ जीवन पाएका छन्, जो परमेश्वरका हुन्, अनि त्यस कारणले यो एकदमै महत्त्वपूर्ण कुरा हामीले यहाँ देख्दछौँ। उहाँले भन्नुहुन्छ तिनीहरू तपाईँका हुन् जुन चाहिँ मलाई दिनुभएको छ, अनि तिनीहरू हामी जस्तै एक हौँ। तपाईँले 11 पदमा हेर्नुभयो भने, म फेरि संसारमा रहँदिनँ तर यिनीहरू त संसारमा रहन्छन्, म चाहिँ तपाईँ कहाँ आइरहेछु। पवित्र पिता, तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस् र हामी जस्तै तिनीहरू पनि एक हौँ। अब यहाँनिर पिता र पुत्र जो परमेश्वर जो एक हुनुहुन्छ नि, त्यही प्रार्थना उहाँले गरिदिनुहुन्छ विश्वासीहरूको लागि, चेलाहरूको लागि के छ, हामी जस्तै। यो कस्तो खालको एकता हो? हामी जस्तै तिनीहरू पनि एक हौँ। अनि यहाँनिर हामीले के हेर्छौँ भने 21मा, ताकि तपाईँले मलाई पठाउनु भएको भनी संसारले विश्वास गरोस्। त्यस कारण तपाईँ जो सुसमाचार प्रचार गर्नुहुन्छ, अब धेरै तरिका छ मान्छेलाई विश्वास ल्याउने। नेपालमा चाहिँ कतिचोटि परमेश्वरले चाहिँ बिरामी बिसेक हुने खालको, भूत धगार्ने धपाउने खालको, धेरै किसिमको तरिकाबाट मान्छेले विश्वास गरेको छ। अनि त्यस्तो मान्छे कतिचोटि भित्रको परिवर्तन भन्दा पनि बाहिरको आकर्षण बढी देखिन्छ, किनभने अचम्मको काम देखेर। अब त्यो नराम्रो भनेर म भन्दिनँ, अनि कहिलेकाहीँ चाहिँ यो अचम्मको काम नै जेन्युन भनेर भन्नु हुँदैन, हृदय भित्रको परिवर्तन जेन्युन भन्नुपर्छ, साँचो ख्रिस्टीय प्रेम जेन्युन हुनुपर्छ। त्यस कारण यहाँनिर के हुन्छ भनेदेखि, एक हामी एक भयौँ भने चाहिँ उहाँ परमेश्वरबाट आउनु भएको भनेर मान्छेले विश्वास गर्ने, यो खालको विश्वास चाहिँ जेन्युन विश्वास हुनसक्छ। त्यो कुरा हामी यहाँ देख्दछौँ, यो खालको विश्वास, होइन? अब तपाईँलाई 22 पद, 21 र 22 पद फेरि पढ्न चाहन्छु। यहाँनिर चाहिँ किनकि म अर्को बाइबल पढिरहेको थिएँ, तपाईँलाई म यो बाइबलबाट पढ्न चाहन्छु है त, यो अर्को अनुवाद, यसमा अलिअलि फरक फरक कुनै कुनै शब्द फरक प्रकारले लेखेको हामी पाउँछौँ। यहाँ के छ भने, तिनीहरू सबै एक हुन्, जसरी हे पिता तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी नै तिनीहरू पनि हामीमा एक हुन्। भनेपछि यहाँ के छ भने, येशु प्रभुको भनाइ के छ, पिता येशुमा हुनुहुन्छ, येशु पितामा, त्यसै गरी तिनीहरू पनि एक हुन्। भनेपछि हामी एकता हुने सबभन्दा ठुलो कुरा के हो, हामीमा येशु हुनु पऱ्यो नि। यो त बाइबलमा सबै हामीले बुझेका छौँ नि, जब येशु हामीमा आउनुहुन्छ हाम्रो शरीरलाई, पहिलो कोरन्थीमा पावलले के लेख्छन्, परमेश्वरको मन्दिर, पवित्र आत्माको मन्दिर, होइन, पावलले ठाउँ ठाउँमा लेख्छन् ख्रिस्ट जो हामीमा आउनुहुन्छ अनि ख्रिस्ट नै हाम्रो जीवन हुनुहुन्छ। त्यही कारण हामी धर्म मानेको होइन, हाम्रो त जीवित परमेश्वरसँग सम्बन्धमा आएको हो। त्यही कारणले सम्बन्धले हामीलाई सङ्गतिमा ल्याउँछ, पितासँग हाम्रो सङ्गति हुन्छ, एकअर्कासँग सङ्गति हुन्छ। त्यस कारण तपाईँ र मेरो एकता भनेको चाहिँ पिता र पुत्रको एकता जस्तो एकता। त्यसैले अघि भनेको जस्तो त्यो सबै मान्छेलाई एक ठाउँ जम्मा गर्ने होइन, जस जस्तो विचार भए पनि हामीसँग त्यस्तो होइन, यहाँ त्यो खालको एकता कुरा गरे होइन, यो त हृदयको एकता हो, यहाँ त प्रेम र प्रेममा एक हुने कुरा हो। त्यस कारण यो एकदमै महत्त्वपूर्ण। अनि त्यहाँनिर लेखेको छ, ताकि तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। गवाईको कुरा गर्दाखेरि यो महत्त्वपूर्ण कुरा हामी देख्छौँ। तपाईँलाई 22 पद पनि म पढ्न चाहन्छु, 17 अध्याय योहन्ना पढ्दैछु। अनि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू पनि एक हुन्। फेरि अर्को कुरा उहाँले के भन्नुहुन्छ, त्यो एक हुने चाहिँ कस्तो खालको एक, जसरी परमेश्वर पिता र पुत्र येशु प्रभु एक हुनुहुन्छ, हामी एकअर्कामा एक हुने कुरा त्यो कसरी सम्भव छ, आत्माको एकता कायम राखेर। भनेको मतलब तपाईँ र ममा भएको पवित्र आत्माको आवाज जसले सुन्न थाल्छ नि, उहाँको इच्छा जब हामी मान्न थाल्छौँ नि, उहाँको वचन नै हाम्रो मार्गदर्शन हुन्छ नि, हाम्रो बाटो एउटै हुन्छ, हाम्रो विचार एउटै हुन्छ, हाम्रो भावना एउटै हुन्छ, हामीले गर्ने काम एउटै हुन्छ, उद्देश्य एउटै हुन्छ नि, हामी त एक भइहाल्यो त त्यहाँनिर, होइन, हामी त येशु ख्रिस्टमा एक भयो नि, होइन। त्यस कारण यहाँनिर लेखेको छ, दिनुभएको छ, अनि यहाँनिर के छ भने 22 जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू पनि एक हुन् भनेर तपाईँले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु। 23 पद, म तिनीहरूमा र तपाईँ ममा, कि तिनीहरू सिद्ध बनाइएका हुन्। त्यसैले येशु प्रभु जो परमेश्वरमा हुनुहुन्छ अनि उहाँ हामीमा हुनुहुन्छ, जब परमेश्वर हामीमा हुनुहुन्छ हामी सिद्ध गराइन्छौँ। वास्तवमा 17 पदमा नै तपाईँले हेर्नुभयो भने, 17 अध्यायको 17 पदमा, तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस् अनि तपाईँको वचन सत्य हो, सत्य हो। त्यसैले यहाँनिर पवित्र हुने, सिद्ध हुने कुरा चाहिँ परमेश्वरको वचनद्वारा भनेर हामी त्यहाँ बुझ्दछौँ। तर परमेश्वरको वचनमा चाहिँ शक्ति छ, जुन बेलामा त्यो पवित्र आत्माद्वारा हामीमा आउँछ, होइन, परमेश्वरको आत्मा बिना हामी बुझ्न पनि सक्दैनौँ, होइन। किनभने ती 12 जना चेलाहरू येशु प्रभुसँग त 3.5 वर्ष रात दिन सुत्या छन्, खाएको छन्, हिँड्या छन्, भोकाएका छन्, सबै रात दिन, अझै पनि उनले येशु प्रभुलाई चिन्न सकेनन्। किनभने पवित्र आत्माले उनीहरूको हृदय खोलेको थिएन, समझ खोलेको थिएन, होइन। हामीलाई थाहा छ लुकाको अन्तिमतिर जब प्रभुले तिनीहरूको समझ खोलिदिनु भयो, उनीहरूले वचनको अर्थ बुझ्न थाले र उनीहरू आनन्दले भरिए। अनि यहाँनिर के लेखेको छ भने, सिद्ध बनाइएका, सिद्ध बनाएर एक हुन्। अब यहाँनिर एक हुने कुरा चाहिँ सिद्ध हुने कुरासँग अथवा पवित्र हुने कुरासँग। तपाईँ र म भित्र चाहिँ खराबी आत्मा छ, दाउद के भन्छ, के अरे आदमकै स्वभाव छ भनेदेखि हामी एकता हुन सक्दैन। अर्को कुरा के हुन्छ भने, तपाईँहरू म पर्फेक्ट हुनसक्छ भन्ने पोइन्ट चाहिँ होइन फेरि, होइन। अनि त्यसपछि यहाँनिर के छ, अनि तपाईँले मलाई पठाउनु भएको हो र जसरी तपाईँले मलाई प्रेम गर्नुभएको छ त्यसरी नै तिनीहरूलाई पनि प्रेम गर्नुभएको छ भनी संसारले जानोस्। त्यसैले जब त्यस्तो खालको सम्बन्धमा हामी परमेश्वरको सम्बन्धमा आउँछौँ पवित्र आत्माद्वारा, तपाईँ र म एक आपसमा एक हुन्छौँ, त्यसपछि अर्को कुरा के हुन्छ, संसारको मान्छेहरूले हामीलाई चाहिँ अब हामीले के विश्वास गर्छौँ, हाम्रो विश्वासको भन्छ नि कन्टेन्ट अफ आवर फेथ, वाट इज द डक्ट्रिन द्याट वी बिलिभ, त्यो महत्त्वपूर्ण छ। वास्तवमा बाइबलमा हरेक पाउले लेखेको पत्रहरू, युहन्नाले लेखेको पत्रहरूमा के छ, झुट्टा शिक्षालाई करेक्सन गर्न लेखिएको छ, किनभने त्यतिखेर नै झुट्टा शिक्षा सुरु भएको छ। झुट्टा शिक्षाको विरुद्धमा केले, परमेश्वरको शिक्षाले, वचनले, सही वचनले, डक्ट्रिनले। अनि कतिजना हाम्रो विश्वासीहरूलाई बाइबल धेरै पढ्ने पढाउने मान्छे नभएर उनीहरूले सबै कुरा राम्रोसँग बुझिया पनि हुँदैन, र पनि परमेश्वरले सुरक्षा दिनुहुन्छ। तर यहाँनिर कुरा के हुन्छ भने, त्यो डक्ट्रिन मात्रै, शिक्षा मात्रै ठिक भएर हुँदैन, त्यो प्रेम हुनुपर्छ, भित्र प्रेम हुनुपर्छ, परमेश्वरमा एक हुनुपर्छ, अर्को शब्दमा पवित्र आत्माको अगुवाईमा जिउने हुनुपर्छ। हाम्रो स्वार्थी स्वभाव, पुरानो स्वभाव गलाती 5:19-21 क्रुसमा हुनुपर्छ, अनि गलाती 5:22-23 हामीमा फल लागेको हुन्छ, होइन? त्यो कुरो हामीलाई थाहा छ। त्यस कारण यहाँनिर के छ भने, त्यही कुरा तपाईँले मलाई यहाँनिर एउटा पोइन्ट के छ त, परमेश्वर पिताले जुन प्रेमले येशु प्रभुलाई प्रेम गर्नुभएको छ, त्यही प्रेमले हामीलाई पनि प्रेम गर्नुभएको छ भन्ने कुरा संसारले जानोस् भनेको छ यहाँनिर। हे पिता, 24 पद, तपाईँले मलाई जतिजना दिनुभएको छ तिनीहरू पनि म तिनीहरू पनि म जहाँ छु त्यही मसँगै रहन् भन्ने इच्छा म गर्दछु, र तपाईँले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखुन्, किनकि तपाईँले मलाई संसारको उत्पत्तिभन्दा पहिल्यै प्रेम गर्नुभयो। त्यसैले यहाँनिर संसारको, तर बाइबलको कुरा चाहिँ के छ भनेदेखि नि, परमेश्वरले चाहिँ हामीलाई संसारको उत्पत्तिभन्दा पहिला प्रेममा चुन्नुभयो, Ephesians 1:4, होइन? त्योभन्दा पहिला परमेश्वरको प्रेममा चुन्नुभयो। Romans 8:29 के छ, संसारलाई नबनाउँदै परमेश्वरले तपाईँ र मलाई चिन्नुभयो। यो सबै कुराको मतलब के हो त, Yohana 3:16 के छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनभने परमेश्वरले निरन्तर तपाईँ र मलाई प्रेम गर्नुभएको छ, तपाईँहरूमा नजन्मिँदैदेखि प्रेम गर्नुभएको छ, किनभने उहाँले त चिन्नुभएको छ। अब यो कुरो त हामी विश्वास गर्दै गर्दा मलाई चाहिँ थाहा थिएन, मैले त्यति धेरै कुरा बुझेको थिएन, र पनि परमेश्वरको अनुग्रहले मलाई बचाउनु भयो। तर अहिले कति खुसी लाग्ने कुरा छ, तपाईँ र म जुन सेवामा परमेश्वरको लागि अहिले छौँ, यसको गहिराईको कुरा विचार गर्दा, यो परमेश्वरको अनन्तको योजना, जुन सुन्दर योजना छ, परमेश्वरले पुरा गर्नुहुन्छ। हाम्रो यो समय, जसरी तपाईँले पसलमा हेर्दाखेरि धेरै जस्तो सामानहरूको डेट हुन्छ, नेपालमा नै अहिले त सुरु भयो होला, डेट 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 चाहिँ एक्सपायर नभएको भनेर हामी हेर्न चाहन्छौँ, होइन? हाम्रो यहाँ दुध किन्ने ठाउँमा पनि दुधको पसलमा चाहिँ त्यो भाँडोमा चाहिँ डेट लेखा हुन्छ, हामी जहिले पनि डेट नहेरिकन ल्याउँदैनौँ, नत्र फाट्छ दुध, होइन? तर हामीलाई थाहा छ नि, हरेक कुराको डेट छ, एक्सपायरी डेट छ, तपाईँ र मेरो पनि छ। हामीले जानी जानी कतिजना मान्छे छैनन्, म पहिला जवान थिएँ, धेरैजना मान्छे थिएँ, तपाईँलाई भन्छु 21 वर्ष पहिला म यहाँ अमेरिका आउँदाखेरि मेरो धेरैजना साथीहरू यहाँ थिए, विश्वासीहरू, उनीहरू 21 वर्ष अगाडि मेरो उमेरमा थिए। अब आज के छ, कतिजना गइसके, कतिजना रिटायर भएका छन्, लट्ठी नभई हिँड्न सक्दैन, कोही त वाकरमा, कोही चाहिँ स्ट्रोक भएर, प्यारालाइज भएर ओछ्यानमा, म भेट्न जाने पनि भ्याएको छैन कतिजनालाई। सी, 21 वर्षमा कति ठुलो परिवर्तन भयो, मैले त्यस्तो सोचेको थिएन। सबै मिल्ने साथी, ए दिन कहाँ कहाँ लन्चमा भेट्ने, मिटिङ गर्ने, कुराकानी गर्ने, यस्तो हामी सबैको डेट एक दिन जान्छ नि। तर मान्छेहरूको विचार के हुन्छ भने नि, यो संसारको निम्ति, यो जीवनकै निम्ति, किनभने विशेष गरी जहाँ अभाव छ, जहाँ गरिबी छ, त्यो एकदम जायज लाग्छ, किनभने जिउन त पाउनु पऱ्यो नि, खाने बस्ने ठाउँ छैन, हरेक व्यक्तिको अवस्था त्यही हो नि, होइन? त्यही कारणले हामीलाई त्यसको आवश्यकता। तर तपाईँलाई म भन्छु, परमेश्वरको गवाही हुनलाई, उहाँमा भरोसा गरेर, उहाँले के कुराको लागि बोलाउनु भएको छ। त्यसमा आज तपाईँलाई मैले भन्नु खोजिरहेको कुरा यहाँ थियो, प्रेम, पहिलो प्रेम, एक अर्कालाई प्रेम, होइन, प्रगाढ प्रेम। अनि वास्तवमा यो तपाईँले क्रिस्चियन इतिहास पढ्नुभयो भने रोमी साम्राज्यमा न्युरोको पाला, जुन बेलामा पावल झेलखानमा थिए, यो इस्वी सम्वतको 64, 65, 66 कति ठ्याक्कै डेट थाहा छैन, 68 होला, जुन बेलामा चाहिँ पावललाई के भन्छ त्यसलाई टाउको काटेर हत्या गरियो, होइन, विश्वासको लागि, ख्रिस्टको सुसमाचारको लागि। त्यो बेलामा न्युरो त्यहाँको सम्राट थियो, निरो भन्छ क्या, होइन, तर त्योभन्दा 300 वर्ष जति पछाडि, 300 पनि होइन, 250-60 वर्ष पछाडि हो, कन्स्टन्टाइन भन्ने कि कुन थियो रोमी सम्राट, त्यो पनि क्रिस्चियन भयो, अनि रोममा सबै क्रिस्चियनिटी आयो। अनि भनिन्छ सुसमाचारको कारणले रोमी साम्राज्यमा क्रुसको झन्डा, ख्रिसको झन्डा गाडियो, भनेपछि पुरै क्रिस्चियन देश भयो। अनि त्यो चाहिँ न त बन्दुकको तोपले, न कुनै शक्ति, न कुनै सङ्घर्ष, होइन, अहिले नेपालमा त दिन दिनै विभिन्न किसिमको के भन्छ त्यसलाई रायट भइरहेछ, अहिलेको सत्ता फाल्नलाई, योभन्दा पहिलाको सत्ता फाल्नलाई जसले रायट गरिरहेको थिए उनीहरू सत्तामा छन् अहिले, जो त्यो बेलामा सत्तामा थिए अहिले रायट गरिरहेछन्। अनि मलाई जहाँसम्म लाग्छ हामी बाँचिरह्यो भने यो मान्छेहरू फेरि सत्तामा आयो भने केही समयपछि आउँछ फेरि अर्कोले त्यो सत्ताको लागि रायट गर्छ, होइन, सत्ताको परिवर्तन गर्नलाई रिभोल्युसन, आन्दोलन यस्ता भन्छन्। तर रोमी साम्राज्यमा चाहिँ कुनै आन्दोलन भएन, तर त्यहाँ के थियो, प्रेमको आन्दोलन क्रिस्चियनहरूको बिचमा, जुन येशु प्रभुले सिकाउनु भएको योहन्ना 13 अध्यायको 35 पदको प्रेम, 34 पदको प्रेम, होइन, एकले अर्कालाई ख्रिस्टले गर्नुभएको जस्तै प्रेम। अनि आज मैले योभन्दा बढी यो एकताको बारेमा अर्को कुनै दिन अझै पनि म सिकाउन चाहन्छु, तर यो दुईवटा विषय मानिसहरूले येशु ख्रिस्टमा विश्वास गर्न उहाँको निम्ति गवाही बन्ने कुरा चाहिँ क्रिस्चियनको निम्ति सबभन्दा ठुलो कुरा प्रेम र एकता हो। जब तपाईँ र म ख्रिस्टको एकतामा एक हुन सक्छौँ आत्मामा, त्यही कारणले क्रिस्चियनहरूले मण्डलीमा त्यो सबभन्दा माथिल्लो अगुवा हुनलाई कोसिस गर्नु हुँदैन। परमेश्वरले तपाईँलाई जुन बोलावटमा ल्याउनु भएको छ, एक दिन सबभन्दा माथिल्लो अगुवा तपाईँ हुनुहुन्छ। मैले सबभन्दा बढी नेपालको मण्डलीमा के देखाएको छु भने नि, सबैलाई त्यो माथिको पास्टर चाहियो, सबैलाई त्यो अगाडिको भूमिका चाहियो, सबैलाई त्यो अरूको अगाडि उभिएर छाती फुलाउनु पर्यो, प्रियहरू हो, क्रुस क्रुस बोक्नु पर्यो, क्रुस, येशु ख्रिस्टको क्रुसले काम नगरेसम्म तपाईँ र म उहाँको गवाही बन्न सक्दैनौँ। उहाँको गवाही बन्ने कुरा चाहिँ त्यो पवित्र निष्कपट शरण, यो येशु ख्रिस्टमा गरिने प्रेम, जब तपाईँ र ममा आउँछ, जब उहाँको आत्मामा हामी एकतामा गाँसिन्छौँ। अनि अहिले भर्खरै पढेको पदमा के छ, येशु प्रभुले भन्नुहुन्छ, जब तिनीहरू हामी जस्तै एक हुन सक्छन्, संसारले विश्वास गर्ने छन् कि म तपाईँले पठाउनु भएको, मलाई तपाईँले पठाउनु भएको हो भनेर संसारले विश्वास गर्छन्। पवित्र आत्मा पाएर पाएको शक्तिद्वारा तिमीहरू मेरो लागि गवाही हुन्छौ। त्यो गवाही चाहिँ हामीले प्रेम र एकताद्वारा, किनभने संसारको मान्छेहरूले तपाईँ र मेरो डक्ट्रिन थाहा पाउँदैन, तर के थाहा पाउँछ, तपाईँ र मैले एक आपसमा गरेको निस्वार्थ प्रेम, अनि तपाईँ र ममा भएको त्यो एकता। पर्फेक्ट छैन, भिन्न विचार आउँछ, भिन्न कुराहरू आउँछ, तर प्रेमले त्यसलाई कसरी, एफिसी 4:15 हो के अरे, प्रेममा सत्य बोल्ने कुरा छ नि, जब हामीले सत्य बोल्न सिक्दैनौँ नि, प्रेम गर्न पनि सिक्दैनौँ। पहिलो चाहिँ प्रेम नै भयो नि, कन्फ्लिक्ट, तर हाम्रो कल्चरमा के छ भने, कचोटि उसलाई अलिकति चित्त दुख्ने खालको कुरा मैले भनिहालेँ भने रिसाउँछ होला, के हुन्छ नि, हामी भित्रभित्रै चाहिँ कुरा गर्छौँ, त्यो त झन् साह्रो खतरनाक पाप हो, गोसेप भन्छ त्यसलाई, गोसेप भनेको चाहिँ गनगन पनि भन्छ के अरे बाइबलमा, त्यो त पाप हो, तपाईँले बाइबलमा हेर्नुहोस्, पापको लिस्टमा छ त्यो, तर एभ्रिबडी डज इट, मलाई थाहा छ, पास्टर पास्टरको बिचमा पनि प्रशस्त हुन्छ, किनभने त्यो गर्ने बेला हामी सुट 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 गरिहाल्छौँ, किनभने त्यो गराउने एउटा स्वभाव छ। त्यसैले प्रियहरू, यो 2025मा तपाईँहरू मेरो प्रार्थना होस् कि हामी क्रिस्चियनहरूको बिचमा त्यो पवित्र प्रेम जो येशु प्रभुले भन्नुभएको छ, अनि त्यो एकता जो आत्माले ल्याउँदछ, त्यसमा हामी एकअर्कामा जिउन सकौँ, जसले गर्दा संसारले चिनोस् कि येसु ख्रिस्ट नै उद्धारकर्ता हुनुहुन्छ र परमेश्वरबाट आउनु भएको हो। त्यसपछि तपाईँ मेरो बोलावट उहाँको निम्ति गवाही हुने कुरामा हामी सठिक प्रकारले हुन सक्छौँ। परमेश्वरले तपाईँहरू हामीलाई आशिष दिउन्। आउनुहोस् हामीहरू।